यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। राजनैतिक संक्रमण कालको अन्त्यपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। काठमाडौँ उपत्यकामा थप 62 सहित हिजो नेपालमा 378 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। हिजो 499 जना संक्रमण निको भई घर फर्किए। सरकारद्वारा उद्योग व्यवसाय क्षेत्रले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन। मुलुकभर फेरि मौसम सक्रिय। सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। र लेबनानको बैरूतमा 158 जनाको ज्यान जाने गरी भएको विस्फोटको विरोधमा जारी प्रदर्शन थप हिंस्रक बन्दै। प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारी घाइते। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनैतिक संक्रमण कालको अन्त्यपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनु भएको छ। 26 विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले दशकौं लामो राजनैतिक संघर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिक रूपमा सुरक्षित गरी राजनैतिक संक्रमण कालको अन्त्यपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताउनुभयो। उहाँले नेपालको संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक आर्थिक सांस्कृतिक भाषिक कला साहित्य एवं सिप आदिको उत्थान र विकास गरी उनीहरूलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चिततासँगै आर्थिक समानता सहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गर्नुभयो। सरकारको उद्देश्यलाई सफल पार्न प्रधानमन्त्रीले आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न सबैमा आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले कोविड 19 को संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वान समेत गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने संकल्पका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा सरकारले तय गरेको उल्लेख गर्नुहुँदै यस्तो बेला विश्वव्यापी रूपमा फैलिएको कोविड 19 को महामारीले नेपाल लगायत विश्वमै स्वास्थ्य सामाजिक र आर्थिक जीवनमा चुनौती खड़ा भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले वृहद गुरू योजना बनाएर चितवन स्थित अयोध्या धामको काम शुरू गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो चितवनको माडी नगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले चितवनमा रहेको अयोध्यापुरीमा वृहद योजनाका साथ काम शुरू गर्न निर्देशन दिनुभएको माडी नगरपालिकाका उपप्रमुख तारा कुमारी काजी महतोले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम लक्ष्मण सीता हनुमानको मूर्ति समेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताउनु भएको थियो। ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै हो अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्री ओलीले मन्दिर निर्माण लगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताउनु भएको उपप्रमुख महतोले जानकारी गराउनुभयो। केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएकाले उनीहरूलाई बासको व्यवस्था मिलाइदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए। आग्रहलाई सकारात्मक लिनुहुँदै प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालय र निकुञ्जलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालमा हिजो थप 378 जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या 22,592 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो 24 घण्टामा 7,788 नमूना परीक्षण गर्दा काठमाडौँ उपत्यकामा 62 जना सहित जम्मा 378 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता गौतमका अनुसार हिजो काठमाडौँमा थप 56 जना तथा भक्तपुर र ललित पुरमा 3-3 जनामा संक्रमण पुष्टि भएको हो। यस्तै हिजो थप 499 जना संक्रमण निको भएसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भई घर फर्कनेको कुल संख्या 16,313 पुगेको छ। यसै गरी हिजो काठमाडौँ पर्सा र मोरङका 1-1 जना गरी 3 जनाको मृत्यु भएपछि हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या 73 पुगेको छ। यसैबीच महोत्तरीमा 9 सशस्त्र प्रहरी सहित 14 जनामा हिजो कोविड 19 संक्रमण पुष्टि भएको छ। सशस्त्र प्रहरी बल सीमा पोस्ट समसीमा कार्यरत 8 बर्दिवास नगरपालिका 4 स्थित सशस्त्र प्रहरी बल प्रदेश 2 छिन्नमुस्ता वाहिनीका 1 सहित 9 सशस्त्र प्रहरीमा कोविड 19 संक्रमण पुष्टि भएको हो। यो सँगै महोत्तरीमा कुल संक्रमितको संख्या 868 पुगेको प्रदेश 2 स्वास्थ्य निर्देशनालयले हिजो साँझ जनाएको छ। वीरगंज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा पर्साको बहुदरा माई नगरपालिकाका प्रमुख नितेन्द्र शाहसहित 54 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरूमा एकजना चिकित्सक, एकजना नेपाली सेनाका जवान रहनुका साथै संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा 8 जना महिला र 46 जना पुरूषमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर मदन उपाध्यायले बताउनुभयो। वीरगंज महानगरपालिकाले हाल कन्ट्याक्ट ट्रेसिङ तथा एक घर एक पीसीआर परीक्षण अभियान सञ्चालन गरिरहेको छ। यसैबीच कोरोना संक्रमितहरूको संख्या बढ़ेसँगै वीरगंजमा जिल्ला संकट व्यवस्थापन केन्द्रले 281 शैयाका 4 सामुदायिक आइसोलेशन सेन्टर एकसाथ सञ्चालनमा ल्याएको छ। पर्सामा कोरोना संक्रमित बढ़दै गएपछि वीरगंजका होटल र धर्मशालालाई सामुदायिक आइसोलेशन सेन्टर बनाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कार्कीले जानकारी दिनुभयो। कोरोना संक्रमितको संख्या तीव्र रूपमा वृद्धि हुन थालेपछि नेपालगंज उपमहानगरपालिकाका 4 नाका गए राती 12 बजेदेखि सील गरिएको छ। जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रको बैठकले गए रातीदेखि श्रावण 27 गते 12 बजेसम्मका लागि 4 नाका सील गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुङबाङले जानकारी दिनुभयो। कोरोना संक्रमण बढ़ेपछि काठमाडौँ महानगरपालिका 5 स्थित कोटाल टोल क्षेत्र सील गरिएको छ। केही दिन अघिको परीक्षणमा एक प्रहरी र उनको परिवारका 5 घर र समुदायमा थप 6 कोरोना भाइरस संक्रमण पुष्टि भएपछि टोललाई सील गरिएको वडा नम्बर 5 अध्यक्ष रमेश डंगोलले जानकारी दिनुभयो। कोरोना भाइरसको संक्रमण बढ़दै गएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले मकवानपुरमा बाहिरी जिल्लाबाट हुने आवागमनलाई पूर्ण रूपमा रोक लगाएको छ। कोरोना भाइरस संक्रमणको जोखिम दिनदिनै बढ़िरहेको र संक्रमण समुदाय स्तरमा नै फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापनका लागि एक जिल्लाबाट अर्को जिल्लामा आवत जावत बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभयो। मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कल कारखाना, व्यवसाय आदिमा अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन पनि साउन 32 गतेसम्म रोक लगाइएको उहाँले जानकारी दिनुभयो। इटहरी अस्पतालले होम आइसोलेशनमा रहेका कुनै लक्षण नदेखेका कोरोना संक्रमितलाई सूचना प्रविधिको प्रयोग गरेर सेवा दिन थालेको छ। अस्पतालमा बेड अभाव भएपछि होम आइसोलेशनमा रहेका संक्रमितहरूलाई भिडियो कल मार्फत स्वास्थ्य सेवा प्रदान गर्न शुरू गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर मनिष कुमार शर्माले जानकारी दिनुभयो। इटहरीमा अहिले 6 कुनै लक्षण नदेखिएका संक्रमित होम आइसोलेशनमा रहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालमा रहेको कोविड 19 को आणुवंशिक जीन सिक्वेन्सिङको अध्ययन शुरू गरेको छ। कोविड 19 15 संक्रमितको नमूना लिएर जीन कति शक्तिशाली छ भनेर अध्ययन थालिएको परिषदका कार्यकारी निर्देशक डाक्टर प्रदीप गेवालीले जानकारी दिनुभयो। परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डाक्टर मेघनाथ रिमालले संक्रमित भएर मृत्यु भएका, संक्रमित भएर निको भएका, लक्षणरहित र सामान्य संक्रमित, बालबालिका, युवा र वृद्धा संक्रमित तथा फरक फरक देशबाट आएका संक्रमितको नमूना संकलन गरेर आनुवंशिक अध्ययन शुरू गर्न थालिएको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रेड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई 1,24,91,000 बराबरको चेक सहित हिजो पक्राउ गरेको छ। भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत संचालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिले चेक काटेर लिई हिँडेको सूचनाका आधारमा गुप्तालाई सिन्धुलीको कमलामाई नगरपालिका 9 पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। सरकारले विदेशमा अलपत्र परेका 47,000 भन्दा बढ़ी नेपाली नागरिकको उद्धार गरेको छ। कोविड 19 विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा विश्वका 58 देशबाट हालसम्म 47,179 जनाको उद्धार गरिएको कोविड 19 संकट व्यवस्थापन केन्द्रले जनाएको छ। यसैबीच हिजो कोविड 19 महामारीका कारण विदेशमा अलपत्र परेका 1,517 नेपाली स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो आवागमन र प्रस्थान दुवै गरी 16 अन्तर्राष्ट्रिय चार्टर उडान मार्फत विभिन्न देशबाट उनीहरू स्वदेश फर्किएको विमानस्थलले जनाएको छ। कोरोना संक्रमणका कारण लामो समयसम्म पठन पाठन ठप्प भएपछि रूपन्देहीका सामुदायिक विद्यालयले शुरू गरेको घुम्ती कक्षा प्रभावकारी बन्दै गएको छ। विद्यालय पुनः सञ्चालन हुन नसकिरहेको अवस्थामा स्थानीय तहले वैकल्पिक सिकाई प्रणाली मार्फत सञ्चालन गरेको घुम्ती कक्षा प्रभावकारी बन्दै गएको हो। रूपन्देहीबाट रामप्रसाद आचार्यको रिपोर्ट।
सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका 2070 जारी गरी एकसारदेखि केही स्थानीय तहले घुम्ती कक्षा सञ्चालन गरेका हुन्। घुम्ती कक्षा सञ्चालन गरेपछि विद्यार्थीहरू खुशी भएर पढ्न थालेका छन्। कक्षा 9 छात्रा अनुष्का ढकालले स्कूल गएर साथीभाइसँग खेल्दै पढ्न नपाए पनि घुम्ती शिक्षाले पढ्न सजिलो भएको बताउनुभयो। विद्यालयका शिक्षकहरू पाले पालो विभिन्न टोलमा पुगेर भौतिक दूरी कायम गरी विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन्। कक्षा 1-10 अध्ययन विद्यार्थीलाई क्लबका भवन, मन्दिर, चौतारी, खुल्ला चौर, व्यक्तिका घर आँगन लगायतका स्थानमा भौतिक दूरी कायम गरी अध्यापन गराइएको शिक्षक बिन्दु काफले घिमिरेले बताउनुभयो। अनलाइन कक्षा सञ्चालन गर्दा सबै विद्यार्थी सामु इन्टरनेट, मोबाइल, कम्प्युटर तथा ल्यापटपको उपलब्ध नहुने भएकाले टोल टोलमा पुगेर पढाइने घुम्ती कक्षा प्रभावकारी बनेको शिक्षा पत्रकार समूहका उपाध्यक्ष कृष्ण मल्लले बताउनुभयो।
केही शिक्षकहरूले आफ्नै गाउँठाउँमै बसेर पनि त्यो खालको सहजीकरण गरेका देखिएको छ भने स्कूलले पनि शिक्षकहरूलाई हप्ताको 2-3 समय हेरेर र अभिभावकहरूसँग सल्लाह लिएर त्यो खालको सहजीकरण गरिरहेको पाइएको छ।
रूपन्देहीमा मात्र नभएर प्रदेश पाँचका धेरै सामुदायिक विद्यालयले सञ्चालन गरेको घुम्ती कक्षा प्रभावकारी बनेको प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो।
कुनै न कुनै वैकल्पिक विधिबाट विद्यार्थीहरूलाई पठन पाठन प्रति केन्द्रित गर्ने भन्ने हाम्रो नीति नै हो। त्यस अनुसार विद्यालयहरूले लामो समयको लकडाउनबाट विद्यार्थीहरू शिक्षाबाट बाहिर नबड्किउन् भन्नका लागि जुन प्रोग्रामहरू सञ्चालन गरेको छ त्यो प्रभावकारी देखिएको छ।
प्रदेश सरकारले घुम्ती कक्षा सञ्चालनका लागि सामुदायिक विद्यालयलाई आग्रह गरेको मन्त्री बरालले बताउनुभयो। नयाँ शैक्षिक सत्रको शुरूआत अघि नै कोरोना महामारीको सन्त्रासले बन्द भएको शैक्षणिक कार्यक्रमलाई घुम्ती कक्षाले केही राहत दिएको छ। रामप्रसाद आचार्य, रेडियो नेपाल, रूपन्देही।
रूपन्देहीमा कार दुर्घटनामा परि 3 मृत्यु भएको छ। रोहिणी गाउँपालिका 4 छिपागढमा कार दुर्घटना हुँदा रूपन्देही ओम सतिया गाउँपालिका 4 26 वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका 3 27 वर्षीय नौसा दर्जी र नवलपरासीको रामग्राम नगरपालिका 12 वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नम्बर 5 ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिली नारायण पाण्डेले जानकारी दिनुभयो। परासीबाट भैरवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिएपछि घाइते भएका 3 भीम अस्पताल भैरहवामा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। साइकलबाट खस्दा प्युठानको माडी खोलामा 2 बालक बेपत्ता भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर 7 सोत्रे निवासी सञ्जय पार्देका छोरा 11 वर्षीय संजोक र गोपाल गौतमका छोरा 10 वर्षीय विपिन गौतम बेपत्ता भएका हुन्। उनीहरू दुवै घर नजिकैको सड़कमा साइकल चलाउँदै गर्दा सोत्रे ढिकबाट करिब 100 तल माडी खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। बागमती प्रदेश सरकारलाई चीनको तिब्बत सरकारले करिब 13 करोड़ रूपियाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। बागमती प्रदेशको रसुवास्थित रसुवागढ़ी नाकामा आयोजित एक कार्यक्रमका बीच तिब्बत सरकारले भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। पहिरोका कारण हिजोदेखि अवरूद्ध भएको नारायणगढ़ मुगलिन सड़क आज बिहान 5 बजेदेखि खुलेको छ। हिजो साँझ चितवनको इच्छा कामना छ स्थित चोर खोलामा सुक्खा पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध भएको थियो। बाजुरा जिल्लाको सदरमुकामबाट बाहिर जाने सड़क अवरूद्ध भएका छन्। अविरल वर्षाका कारण आएको बाढ़ीले सड़क भत्काएपछि साफी मारतडी सड़क खण्डको यातायात सेवा अवरूद्ध भएको हो। बाढ़ीले जिल्ला सदरमुकाम मारतडीको विद्युत सेवा समेत अवरूद्ध भएको छ। वर्षाका कारण मुहानमा भेल पसेर नहरमा क्षति पुर्याएकाले विद्युत सेवा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्लाका विभिन्न ठाउँमा पहिरो गएपछि जोखिम बढ़ेको छ। गोर्खाको गण्डकी गाउँपालिका 8 मलेओडारमा पर्ने बेनीघाट आरूघाट सड़क खण्ड पहिरोले अवरूद्ध भएको छ। हिजो गएको पहिरोले सड़क पूर्ण रूपमा अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवड़ाले जानकारी दिनुभयो। बेनीघाट बजारदेखि करिब 1 किलोमिटर पूर्वतर्फ माथिबाट खसेको ठूलो पहिरोले सड़क अवरूद्ध हुँदा बेनीघाट हुँदै उक्त सड़क खण्ड भएर चल्ने सवारी साधन रोकिएका छन्। ओखलढुङ्गाका माझी समुदायलाई माछा मारेर जीविकोपार्जन गर्न समस्या पर्न थालेको छ। माछा मार्ने बाहेक अन्य विकल्प नहुँदा उनीहरूमा जीविका चलाउन नै समस्या पर्न थालेको हो। ओखलढुङ्गाबाट पूर्ण प्रसाद नेउपानेको रिपोर्ट।
परिवर्तित समयसँगै नेपालका विभिन्न जात जातिको भाषा र पेसामा सुधार आए पनि ओखलढुङ्गाका माझी समुदायको पेसामा अझै सुधार आउन सकेको छैन। खोला तथा नदीको किनारमा बस्ने र माछा मारेर जीविका चलाउने माझी समुदायको मुख्य पहिचान हो। माछा मारेकै भरमा परिवार सञ्चालन गर्न समस्या हुने गरे तापनि उनीहरूले पुर्ख्यौली पेसा छाड्न सकेका छैनन्। सिंहदेवी गाविस स्थित लिखु किनारकी स्थानीय कुसुम माझी जिल्लाको सिंहदेवी टोक्सेल नेरी बलखु पलापु भदौरी लगायतका खोला तथा कोशी किनारहरूमा माझी समुदायको बसोबास छ। माछा मारेर गरेको आमदानीले 3-4 महिनासम्म परिवार चलाउने गरेको भदौरी भोजे घाटका भूपबहादुर माझीको भनाइ छ। माछा मार्ने पेसाले मात्रै परिवार सञ्चालन गर्न नसक्ने अवस्था आएपछि पछिल्लो समय केही युवाहरू वैदेशिक रोजगारी र अन्य पेसा अँगाल्न पनि बाध्य भएका छन्। भदौरी भोजे घाटकै स्थानीय शेरबहादुर माझी
कहिले माछा मार्ने कहिले काम गर्न जाने होइन विदेशतिर पलायन छ कसैको।
धेरै मेहनत गरे पनि माझीहरूले अपेक्षित रूपमा माछा मार्ने सम्भावना हुँदैन र मारेको माछा पनि बजारसम्म पुर्याउने अवस्था छैन। उनीहरूको खेतीपाती पनि छैन। सिंहदेवीका स्थानीय समाजसेवी रवि दाहाल
यो माझी परिवारको खेती भनेको छँदै छैन। कहिले 1.5 किलो लाग्छ कहिले लाग्दैन अनि आजलाई बल्ल बल्ल लाग्यो भने 1 हप्ता लाग्दैन त्यस्तै गरी बाँचिरहेको छ यो माझी परिवार।
माझी समुदाय प्रकृतिसँग रमाउने समुदाय हो। गरिबीका कारण उनीहरूको दैनिकी अस्तव्यस्त बन्ने गर्छ। त्यसैले माझी समुदायको विकास चेतनाको स्तर वृद्धि पेसा संरक्षण र शैक्षिक विकासमा राज्यको ध्यान पुग्नुपर्छ। पूर्ण प्रसाद नेउपानी ओखलढुङ्गा।
सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका व्यक्तिहरूको परिचय पत्र नवीकरण गर्ने सम्बन्धी राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको अत्यन्त जरुरी सूचना।
हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका ज्येष्ठ नागरिक एकल महिला अपाङ्गता भएका व्यक्ति लोपनमुख आदिवासी जनजाति तथा बालबालिकाहरूले चालू आर्थिक वर्ष 2077-78 पनि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि यही 2077 साल श्रावण मसान्तभित्र तोकिएको फारम भरि सम्बन्धित स्थानीय तहको वडा कार्यालयमा आफै उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण गर्नुहुन अनुरोध छ।
2077 श्रावण मसान्तभित्र परिचय पत्र नवीकरण नगर्ने लाभग्राहीहरू चालू आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नहुने हुँदा समयमा नै आफ्नो परिचय पत्र नवीकरण गरी आफूले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताको सुनिश्चितता गर्न हुन सम्बद्ध सबैमा यो सूचना गरिएको छ।
सेभ द चिल्ड्रेनको सहयोगमा जारी सूचना।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब बाँकी समाचार। मोरङको विराटनगर महानगरपालिका 16 दरैयाबाट 23,71,000 रूपियाँ बराबरको सुनसहित एकजना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको टोलीले विराटनगर महानगरपालिका 17 55 वर्षीय सेम्पेन गुप्तालाई सुनसहित पक्राउ गरेको हो। अब केही अन्तर्राष्ट्रिय समाचार। लेबनानको राजधानी बेरूतमा गत मंगलबार 158 जनाको ज्यान जाने गरी भएको विस्फोटन सरकारको लापरवाहीका कारण भएको भन्दै बेरूतमा सरकार विरोधी प्रदर्शन जारी छ। नेतादेखि प्रदर्शनकारी थप हिंसक भएको र शनिबार प्रदर्शनकारीहरूले मन्त्रालय लगायतका सरकारी भवनहरूमा जबरजस्ती प्रवेश गरेर तोडफोड गरेको अन्तर्राष्ट्रिय संचार संस्था रोयटर्सले जनाएको छ। शनिबारको प्रदर्शनमा सयौं प्रदर्शनकारी घाइते भएका र एक प्रहरीको मृत्यु भएको रोयटर्सले जनाएको छ। मंगलबारको विस्फोटन अघि पनि चरम आर्थिक संकट झेलिरहेको लेबनानको अवस्था झन जटिल भएको र सरकारको राजीनामाको माग राख्दै भएका प्रदर्शन झन हिंसक हुँदै गइरहेका छन्। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ़िरहेको छ। गत 24 घण्टामा मात्र भारतमा 65,000 बढ़ी कोरोना संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमितको संख्या 21,52,000 नागेको छ। भारतमा गत 24 घण्टामा 875 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। अमेरिकामा गत 24 घण्टामा 53,700 बढ़ी कोरोना संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या 51,49,229 पुगेको छ। ब्राजिलमा गत 24 घण्टामा 46,305 जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ कुल संक्रमित संक्रमितको संख्या 30,13,369 पुगेको छ। विश्वभर कोरोना भाइरसबाट 1,97,86,635 जना संक्रमित भएका छन् भने संक्रमणपछि निको हुनेको संख्या 1,27,08,800 नाकेको छ। कोरोना भाइरसका कारण विश्वभर 7,28,588 जनाले ज्यान गुमाएका छन्। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेसुसले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ। संकटका बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनर्विचार हुन सक्ने आशा आफूले लिएको उहाँले बताउनुभयो। उहाँले अमेरिकाले डब्ल्यूएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रैबाट हुने पनि बताउनुभयो। जुनसुकै मूल्यांकनमाथि खुला धारणा राखिरहेकाले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको प्रमुख टेड्रोसले बताउनुभयो। डब्ल्यूएचओ प्रमुख टेड्रोसले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढ़ाउन आवश्यक भूमिका निर्वाह गर्न सक्ने आशा आफूले लिएको स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार।
सरकारले नेपालमा खपत भएर बढ़ी हुने बिजुली विदेशमा बेच्न र किन्न सक्ने सम्बन्धी निर्देशिका हालै पारित गरेको छ। ऊर्जा मन्त्रालयले नेपालमा बढ़ी हुने बिजुली विदेशमा बेच्न र कम हुँदा किन्न सक्ने सम्बन्धी निर्देशिका अनुमतिका लागि मन्त्री परिषदमा प्रस्ताव गरेकोमा मन्त्री परिषदको बैठकले स्वीकृति गरेको हो। यो व्यवस्थासँगै आन्तरिक उत्पादन बढ़ेर खपत हुन नसकेको विद्युत छिमेकी मुलुक भारत र बंगलादेशतर्फ निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको छ। मन्त्री परिषद बैठकले भारत र बंगलादेशबाट बोलपत्र वा डे अहेड ट्रम अहेड लगायत अल्पकालीन र मध्यकालीन वा दीर्घकालीन रूपमा विद्युत किनबेच गर्न प्राधिकरणलाई पूर्व स्वीकृत प्रदान गर्ने निर्णय गरेपछि त्यसै अनुरूप तयारीहरू पनि अघि बढ़ेको ऊर्जा मन्त्रालयले जनाएको छ। हाल पनि नेपालले वेट सिजनमा दैनिक 70-80 मेगावाट विद्युत भारतको बिहारलाई बिक्री गर्दै आएको छ। भारतको अन्तर्राष्ट्रिय विद्युत व्यापार सम्बन्धी निर्देशिकाले विदेशबाट ल्याएको बिजुली सिधै बेच्न नपाइने व्यवस्था गरेको छ। निर्देशिकाको व्यवस्था अनुसार भारतको ऊर्जा सम्बद्ध मन्त्रालयले कन्डक्ट अफ बिजनेस रूल सीआरबी जारी गर्न भने बाँकी रहेको छ। सीआरबी निर्देशिका पारित गरेर जारी हुन साथ नेपालमा खपत हुन नसकेको बिजुली नेपालले भारतमा जुनसुकै समयमा पनि बेच्न सकिने अवस्था निर्माण हुने ऊर्जा सचिव दिनेश घिमिरेले बताउनुभयो। सरकारले वर्षायाममा बढ़ी हुने बिजुली देशभित्रै खपत गर्ने योजना समेत सारेको छ। अबको एक वर्षमा प्रति व्यक्ति ऊर्जा खपत 90 युनिट बढ़ाउने सरकारी लक्ष्य रहेको छ। सरकारले कोरोना महामारीको बेला उद्योग र व्यवसाय क्षेत्रले पालना गर्नुपर्ने मापदण्ड जारी गरेर कार्यान्वयनमा ल्याएको छ। देशभरका उद्योग र अन्य व्यवसायले कोविडको बेलामा सोही मापदण्ड बमोजिमका व्यवस्था पालना गरेर मात्र उद्योग र व्यवसाय सञ्चालन गर्न र मापदण्डको अनिवार्य पालना गर्न गराउन पनि सरकारले आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले 753 स्थानीय तह 7 प्रदेश तथा 77 जिल्लाहरूलाई उद्योग धन्दा तथा बिक्री व्यवसायहरूले अप्नाउनु पर्ने मापदण्डको पालना गर्न गराउन सबै प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिएको उद्योग सचिव चन्द्र घिमिरेले जानकारी दिनुभयो। साथै मापदण्डको पालना भए नभएको विषयमा वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले नियमित अनुगमन गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने व्यवस्था मिलाइएको पनि सचिव घिमिरेले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने मुख्य कृषिजन्य वस्तुको निकासी उल्लेख्य रूपमा घटेको छ। नेपालबाट निर्यात हुने मुख्य वस्तु अलैंची चिया अदुवाको निर्यात परिमाण ठूलो मात्रामा घटेको हो। अघिल्लो आर्थिक वर्ष 2075-76 तुलनामा गत आर्थिक वर्ष 76-77 नेपालबाट निकासी हुने अलैंची चिया अदुवाको आमदानी घटेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्याङ्कमा उल्लेख छ। सो अवधिमा जड़ीबुटीबाट बन्ने औषधिजन्य पदार्थ भने परिमाण र आमदानी दुवै वृद्धि भएको देखिएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अर्को वर्ष हुने पुरूष टी20 विश्वकप क्रिकेट प्रतियोगिता भारतमा हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जारी गरेको प्रेस नोटमा कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण अस्ट्रेलियामा हुने भनिएको टी20 पुरूष क्रिकेट प्रतियोगिता भारतमा हुने र महिला टी20 क्रिकेट 2022 आयोजना गर्ने उल्लेख गरिएको छ। आईसीसीले दिएको जानकारी अनुसार सन् 2021 टी20 भारतमा र सन् 2022 टी20 अस्ट्रेलियामा हुनेछ। अर्को वर्ष न्यूजील्याण्डमा हुने तय भएको महिला टी20 टुर्नामेन्ट 2022 फेब्रुअरीदेखि मार्चसम्मका लागि स्थगित गरिएको आईसीसीले जनाएको छ। यही वर्षको अक्टोबरमा अस्ट्रेलियामा आयोजना गर्ने भनिएको टी20 विश्वकप कोरोना महामारीका कारण प्रभावित भएको हो। कोरोनाको प्रभाव ओलम्पिक सहित अन्य सबै खेलकुदमा पर्नुका साथै इण्डियन प्रिमियर लीग आईपीएलको 13 संस्करण सेप्टेम्बर 19 नोभेम्बर 10 सम्म संयुक्त अरब इमिरेट्स यूएईमा गर्ने तय भइसकेको छ। कोरोना भाइरसका कारण निर्धारित मितिमा हुन नसकेको लन्डन म्याराथन अक्टोबर 4 तारीकमा हुने भएको छ। यो वर्षको लन्डन म्याराथन अप्रिल 26 तारीकमा हुने तालिका भए पनि विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो। बेलायतमा कोरोनाको प्रभाव केही कम हुँदै गएपछि प्रतियोगिता अक्टोबर 4 तारीकका लागि तय भएको हो। 42.2 किलोमिटरको दूरीका लागि टोकियो ओलम्पिक छनौटमा सहभागी हुने धावकलाई मात्र सहभागी गराइनेछ। म्याराथनका लागि आयोजकले विशेष सावधानी अपनाउनेछ भने धावकका लागि समेत नियम बनाइनेछ। आयोजकले यो वर्षको म्याराथनमा यसअघि प्रयोग गरिँदै आएको रूटलाई परिवर्तन गर्नेछ, जस अन्तर्गत इस्ट लन्डनको ग्रीनविचबाट शुरू हुने गरेकोमा यसपटक सेन्ट जेम्स पार्कबाट शुरू हुनेछ।
राजेन्द्र विक्रम शाही खेल समाचारका साथमा अब मौसम। नेपालभर फेरि मनसून सक्रिय भएको छ। गैरातीबाट मनसून न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै सरेकाले आज भोलि र पर्सी पनि देशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद शान्ति कडेलले जानकारी दिनुभयो। नेपालमा मनसून सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ। अहिले प्रदेश नम्बर 1-2 थोरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ भने सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा भइरहेको छ। आज देशका अधिकांश स्थानमा बदलिरहे केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनुका साथै प्रदेश 1, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 23.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:32 भयो भने सूर्यास्त भरे साँझ 6:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राजनैतिक संक्रमणकालको अन्त्यपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। काठमाडौँ उपत्यकामा थप 62 सहित हिजो नेपालमा 378 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। हिजो 499 जना संक्रमण निको भई घर फर्किए। सरकारद्वारा उद्योग व्यवसाय क्षेत्रले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा। मुलुकभर फेरि मौसम सक्रिय, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध। र लेबनानको बैरूतमा 158 जनाको ज्यान जाने गरी भएको विस्फोटको विरोधमा जारी प्रदर्शन थप हिंस्रक बन्दै प्रदर्शनका क्रममा सयौं प्रदर्शनकारी घाइते। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।